الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ الصلاة والسلام علیک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک وصحابک یا نور اللہ. محترم مدنی چینل کے ناظرین، الحمدللہ سلسلہ احکام تجارت کے ساتھ حاضر ہیں. آپ کے سوالات ہوں گے مفتی علی اصغر عطاری مدنی مدظہ اللہ العالی کے جوابات ہوں گے، اور یہ سلسلہ جیسے کہ جو ہمارے ریگولر ناظرین ہیں، مستقل ناظرین ہیں، وہ جانتے ہی ہیں، اور جو نئے ناظرین ہیں ان کے لیے عرض کرتا چلوں کہ مدنی چینل کا یہ سلسلہ احکام تجارت فوکس کرتا ہے مالی معاملات کو، تجارتی لین دین کو، کاروباری مسائل کو. درود پاک کی فضیلت شامل کرتے ہیں اور پھر آپ کے سوالات سے سلسلے کی شروعات کرتے ہیں. نبی رحمت شفیع امت صلی اللہ تعالی علیہ وسلم کا فرمان ذیشان مسند بزار میں نقل کیا گیا حدیث نمبر 1425 سے، فرمایا نبی پاک علیہ الصلوۃ والسلام نے کہ بے شک اللہ تعالی نے ایک فرشتہ میری قبر پر مقرر فرمایا ہے جسے تمام مخلوق کی آوازیں سننے کی طاقت دی ہے، تو قیامت تک جو کوئی میرا امتی مجھ پر درود پاک پڑھتا ہے تو وہ مجھے اس کا اور اس کے باپ کا نام پیش کرتا ہے، کہتا ہے فلاں بن فلاں نے آپ پر اس وقت درود پڑھا ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم. بڑھتے ہیں آپ کی کالز کی طرف. پہلی کال، پہلا سوال شامل سلسلہ کرتے ہیں. جی
بابر رضا تاری احمد آباد سے عرض کر رہا ہوں. مفتی صاحب کی بارگاہ میں یہ سوال ہے کہ بعض اوقات ہمارے پاس کوئی گاہک آتے ہیں تو وہ ہمارے سے سامان لے جاتے ہیں یا کام دکان پہ کروا جاتے ہیں، تو وہ اپنے ان کے پاس پیسے نہ ہونے کی صورت میں وہ اپنی کوئی چیز رکھوا جاتے ہیں، تو اس کے بعد وہ واپس نہیں آتے، تو ہم اس چیز کا کیا کریں؟ وہ ہمیں یہ کہتے ہیں کہ ہم آ کے یہ آپ سے واپس لے جائیں گے اور آپ کو پیسے دے جائیں گے، لیکن وہ واپس نہیں آتے. اس صورت میں اس چیز کا ہمیں کیا کرنا چاہیے؟ اس بارے میں رہنمائی فرما دیجیے.
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم. اگر تو وہ چیز زیادہ قیمت کی ہے تو یہ ہے کہ آپ کو سنبھال کے رکھنی پڑے گی، کیونکہ آپ کے پیسے تھوڑے سے ہیں، چیز زیادہ قیمت کی ہے، اور یہ ذرا مشکل ہے کہ اسی قیمت کی چیز رکھوائی ہو انہوں نے تو دکاندار بھی نہیں رکھتا کہ بھئی یہ تو تم آؤ گے ہی نہیں. تو عام طور پر جانے والا جو ہے کچھ مہنگی چیز رکھوا کر ہی جاتا ہے، تو وہ تو سنبھالنی پڑے گی. ایسے موقع پر شناختی کارڈ کی کاپی لے لینی چاہیے، فون نمبر لینا چاہیے تاکہ جو گاہک ہے اسے ٹریک کیا جا سکے اور اس سے رابطہ رکھنا ممکن ہو.
اگلی کال دیجیے.
میرے پاس پیسے نہیں، میں کاروبار کرتا ہوں، میرے پاس پیسے کم پڑ گئے مال میں. میں نے اپنے دوست کو بولا یار تو 5 لاکھ روپے دے دے، میں تیرے کو 30% دوں گا، یعنی کہ 30,000 وہ مہینہ دوں گا. 30,000 کے بجائے میں نے اس کو 40,000 بھی دیا، 10,000 بھی دیا، 15,000 بھی دیا، لیکن میں نے اپنی کیلکولیشن نہیں رکھی میں نے کتنا کمایا. اس سوال کا میرے کو پتا کرنا ہے، میں نے تنگ تو اس کو نہیں کرا، لیکن میں نے اس کو پیمنٹ کری، لیکن میں نے ایسا کرا تھا تو میرے کو جو ہے نا میں کرائسس میں چلے گیا تھا.
آپ کا جو ایسا کرنا ہے وہ درست نہیں تھا، کیونکہ جب کسی انویسٹر کو ساتھ ملایا جاتا ہے تو آپ یہ دیکھتے ہیں کہ بھئی میرا اتنا کیپیٹل ہے، آپ کا اتنا کیپیٹل میں شامل کر رہا ہوں، اور ہم دونوں مل کر یہ کام کریں گے، اور نفع کا جو تناسب ہے وہ یہ ہوگا. فگر میں نہیں بلکہ فیصد میں طے کرنا ضروری ہے. اب پھر ریالٹی پر چلیں، جتنا بھی نفع ہو جو فارمولہ آپ نے طے کیا اس کے مطابق تقسیم کرتے چلے جائیں. اب مثال کے طور پر آپ کا فارمولا طے ہوا کہ 40% جو آپ کا پارٹنر ہے وہ لے گا، آپ اس کو دیتے رہے 10%, 20%، تو یہ تو آپ نے اس کا حق مارا ہے. تو حساب کرنا اس لیے ضروری ہے تاکہ دوسرے آدمی کا حق نہ مارا جائے. تو اور جو آپ نے آغاز کیا جس طرح یہ معاملہ، اس میں تو اعلیٰ درجے کا ابہام موجود تھا، اس کا جو حق ہے اس کا تعین کرنا ہی مشکل ہے. یہاں پر اس طرح کا کام ہرگز نہ کریں. اب تک جو کیا ہے اس پر توبہ بھی کرنی ہوگی اور پھر مزید رہنمائی بھی لینی ہوگی کہ اس کے پیسے آپ کی طرف یا آپ کے پیسے اس کی طرف کچھ نکلتے ہیں تو اس کا کیا کیا جائے۔ اور یہ اسی صورت میں ممکن ہوگا کہ جب اپنا پورا کھاتہ بنائیں گے، کلوزنگ کریں گے، تبھی تو کوئی آدمی یہ کہے گا کہ جی آپ نے غلط کیا ہے یا صحیح کیا ہے۔ لیکن جو اصولی طور پر ہے وہ غلط ہے، جو معاملہ ہوا ہے وہ غلط ہوا ہے، اس طریقے سے تو شرکت یا پارٹنرشپ نہیں ہوتی۔ پارٹنرشپ ان طریقوں کے مطابق ہوتی ہے جو کچھ دیر پہلے بیان کیے گئے ہیں۔
مفتی، ان کے سوال کو اگر ہم لیں تو یہ بتا رہے ہیں کہ ماضی میں ہو چکا، اب کلوزنگ ہو چکی ہے، تو اب جو پچھلا حساب ہے بالفرض جیسے بتا رہے ہیں کہ حساب کتاب تو کر نہیں سکتے، تو اب کیا کیا جائے گا؟ یہ اسے راضی کریں گے کیونکہ پچھلا حساب موجود نہیں ہے، ایک تو ہے نا کیا نہیں، ایک ہے موجود ہی نہیں۔
دیکھیں، میں نے ایک چیز عرض کی ہے کہ ہو سکتا ہے انہوں نے زیادہ پیسے دے دی ہوں، ہو سکتا ہے کم دی ہوں، کیونکہ ایک بات انہوں نے کہی ہے کہ 30% پہ ہمارا جو معاہدہ ہوا تھا،
جی
اب انہوں نے پیسے کم دیے ہیں زیادہ دیے ہیں، یہ اپنی کلوزنگ جب تک نہیں کریں گے، اپنے اس کاروبار کے حساب کتاب مینٹین نہیں کریں گے،
ٹھیک،
اس وقت تک یہ فیصلہ کیسے ہو پائے گا؟
ٹھیک، اگلی کال دیجیے۔
جنید علی عطاری عرض کر رہا ہوں، میرا مفتی صاحب کی برگاہ میں یہ سوال ہے کہ مجھے یہاں کی گورنمنٹ سے کچھ پیسے ملتے ہیں مدد کے طور پر، راشن اور کھانے کی چیزیں وغیرہ خریدنے کے لیے، وہ یہ پیسے میرے اکاؤنٹ میں بھیج دیتے ہیں اور یہ ایک رقم فکس ہے اور میں نے ان کو بل دینا ہوتا ہے، یعنی جو چیزیں میں نے خریدنی ہوتی ہیں ان کو دوبارہ واپس بل دینا ہوتا ہے۔ اگر میں ان پیسوں سے کچھ بچا کر اپنے پاس رکھ لوں اور ان کو بل کی پرچیاں کہیں اور سے دے دوں، کیا یہ کرنا جائز ہے؟ اور یہ گورنمنٹ والے غیر مسلم ہیں، اس کے بارے میں رہنمائی فرما دیں، جزاک اللہ خیر۔
دیکھیے، اتنا تو ہم نے سنا تھا کہ وہاں بے روزگار ہوں یا اسٹوڈینٹس وغیرہ ہوں، ان کو اعزازیہ ملتا ہے اور ان کو ماہانہ کچھ نہ کچھ رقم ملتی ہے، لیکن اس رقم کے بدلے میں بلز بھی جمع کروائے جاتے ہیں، یہ تو آج پہلی دفعہ ایک بات میرے سامنے آئی ہے۔ تو اگر بل مانگتی ہے تو اس کا مطلب تو یہ ہے کہ اس نے جتنی رقم دی ہے اس کا مالک نہیں بنایا اور اس کو ملکیت میں نہیں دیا، یہ احتمال بھی ہے۔ حتمی طور پر میں نہیں کہہ رہا کہ مالک نہیں بنایا، یعنی جو صورتحال سامنے آ رہی ہے اس کے اندر تھوڑی سی پیچیدگی پیدا ہوئی ہے کہ بل مثال کے طور پر اگر کوئی اسے ملے، مثال کے طور پر 200 یورو، اور بل وہ دے پایا 150 یورو کا، اب 50 یورو کے بارے میں گورنمنٹ کیا کرے گی، اس کے کیا اصول و ضوابط ہیں؟ تو کئی زاویوں سے دیکھنے کے بعد یہ اندازہ لگایا جائے گا کہ یہ جو رقم ہے مالکانہ اختیار کے طور پر دی جا رہی ہے یا بس جتنی ضرورت ہے اتنا آپ استعمال کر سکتے ہیں، باقی واپس ہو جائے گی۔ اگر مالکانہ اختیار پر دی جا رہی ہے پھر تو وہ حساب کتاب اسی طرح ہے جس طرح والدین جو ہے وہ اولاد کو پیسے دے دیتے ہیں، لیکن پھر پوچھ بھی لیتے ہیں۔ شوہر کے ساتھ بھی معاملہ ہوتا ہے کہ شوہر پیسے تو دے دیتا ہے لیکن پوچھ بھی لیتا ہے کہاں خرچ کیے ہیں، تاکہ بچہ جو ہے بگڑے نہ۔ تو یہ اس تناظر میں ہے۔ تو جب تک یہ سوال کلیئر نہیں ہوگا جو میں نے رائز کیا یہاں پر، آپ کا جو سوال ہے اس کا جواب نہیں دیا جا سکتا۔ تو یا تو آپ خود ہی وضاحت کر دیں، یا کوئی اور کالر اگر اس کیفیت میں ہے اور وہ سمجھتا ہے کہ اسے کافی تجربہ ہے تو وہ بھی وضاحت کر سکتا ہے، تو اس کے تناظر میں پھر ہم خود بھی اپنے ذریعے سے کوشش کریں گے کہ اس کے بارے میں مختلف لوگوں سے معلومات کریں، پھر ہی اس کا جواب دیا جائے گا۔
اگلی کال دیجیے۔
مفتی صاحب سے میرا یہ سوال ہے کہ اگر کوئی ہمیں پیسے دیتا ہے ادھار 18 لاکھ روپے مکان بنانے کے لیے، تو ہم اس کو وہی پیسے لوٹا دیتے ہیں دوبارہ 6 مہینے یا سال کی ادھار پہ دوبارہ لوٹا دیتے ہیں، اب اگر جو مالک ہے جس نے پیسے ادھار لیے تھے وہ اسی کے کسی رشتے دار کو، اس کے گھر والوں میں سے کسی کو اس کی چھت جو ہے وہ دے سکتا ہے، بیچ سکتا ہے، اور پھر بیچنے کے بعد اس کے جو ہے نا پیسے وہ معاف کر دے، تو کیا ایسا کرنا جائز ہوگا؟ یعنی پیسے ایک بھائی سے لیے اور اس کو پیسے دینے، اور دوسرے بھائی کو جو ہے نا اسی مکان کی کوئی ایک فلیٹ جو ہے نا وہ بیچ دیا اور بیچنے کے بعد اس کے پیسے معاف کر دیے، تو ان دونوں بھائیوں سے جو الگ الگ لین دین کیا، یہ جائز ہوگا یا ناجائز ہوگا؟ برائے کرم ارشاد فرمائیں۔
دیکھیے، احسان تو آپ راستے چلتے ہوئے آدمی سے بھی کر سکتے ہیں، احسان کرنا ایک نیکی ہے اور ایک بہت اچھی بات ہے، لیکن جب احسان قرض کے بدلے ہو تو तो फिर वही एहसान सूद बन जाता है। कर्ज जब लिया है तो दूसरे आदमी को कोई फायदा नहीं पहुंचाना होता। तो आपका जो मसला है, जो आप तीसरे स्टेप में जाकर सवाल कर रहे हैं, यानी इन्होंने एक स्टेप से बचे हैं ये
जी,
कि भाई डायरेक्ट उसको ये नहीं दे रहे,
ठीक है,
कहते ये तुम गिफ्ट के तौर पे ले लो,
सही है,
ठीक है, जी मैं उनको बेच दूंगा, बेच के पैसे माफ कर दूंगा। तो भाई ये जो फायदा पहुंचाना है, अगर कर्ज लेते वक्त ही ये तरीका मशरूत हो कि मैं तुम्हें कर्ज कर रहा हूं लेकिन तुम्हें ये करना पड़ेगा, या वो ना कहे, आप अपने तौर पर उसको ऑफर दे दें कि ठीक है तुम मुझे पैसे दे दो और उसके बदले मैं ये काम कर लूंगा, मैं तुम्हें बराह रास्त तो गिफ्ट नहीं दूंगा, यूं यूं तरीका इख्तियार करके फायदा पहुंचा दूंगा। तो फायदा पहुंचाना तो फिर भी हुआ। सेंसिटिव और नाजुक मसला है, एक पहलू ऐसा है इसमें जवाब भी हो सकता है, यानी न इसके वहमोगुमान में ऐसा कुछ था, न इसके वहमोगुमान में ऐसा कुछ था, बिल्कुल जो है वो जो एक इनका आपस में बेतकल्लुफी थी या दोस्ती या एतमाद थी उसकी बुनियाद पर इन्होंने पैसे दे दिए, फिर सामने वाले के जहन में ख्याल आया कि जनाब मैं क्यों ना जो है इसको यूं फायदा पहुंचा दूं। तो गैर मशरूत फायदा और चीज होती है और जिंदगी में एक ही दफा होगा, दूसरी मरतबा तो उसको भी पता होगा कि जब आप पैसे लेते हैं तो फायदा ही पहुंचाते हैं, तो दूसरी मरतबा तो किया नहीं जा सकता। लेकिन ये सारी जो आपकी कैफियत है ये कब पैदा हुई, कर्ज लेते वक्त पैदा हुई, अंडरस्टूड थी, या अल्फाजों के जरिए बात जाहिर हुई, या उसके बाद हुई, तो यूं थोड़ा सा काफी नाजुक मसला है।
ठीक, अगली कॉल दीजिए।
मुफ्ती साहब की बारगाह में सवाल अर्ज है कि मैंने रक्षा लिया है और ड्राइवर को दे दिया है चलाने के लिए, वो मुझे रोजाना के 250 रुपया देता है। अब अगर इंजन में कोई बड़ा काम निकल आता है तो वो मैंने कराना है अपने पैसों से, अगर कोई रोजाना की बुनियाद पे छोटा काम है मसलन मोबिलाइज चेंज करना या इंजन का कोई छोटा सा काम, तो वो ड्राइवर खुद करेगा अपने पैसों से, क्या ये इस तरह करना ठीक है?
देखिए, जिसके पास मुस्तकिल गाड़ी है, जिस तरीके से पेट्रोल वो खुद डालता है, इसी तरीके से ऑयल भी वो खुद डाल सकता है, इसमें तो कोई कबाहत नहीं है, क्योंकि ऑयल की हैसियत पेट्रोल ही की तरह है, माइलेज पर जो डिपेंड करती है उसको बदलना ही बदलना,
फ्यूल ही
है, फ्यूल ही एक तरह
ठीक है।
लेकिन जो पुर्जा जात हैं या जो पार्ट ऑफ द बॉडी है, तो पार्ट ऑफ द बॉडी चेंज करना, तब्दील करना, दुरुस्त करवाना, ये मालिक की जिम्मेदारी है। मालिक उस बॉडी का जो किराया ले रहा है उसकी बुनियाद यही तो चीज है। अगर मालिक जो है उसको किराया उस बॉडी की वजह से मिल रहा है, उस चीज की वजह से मिल रहा है, तो उसको दुरुस्त करवाना उसकी जिम्मेदारी है। तो जो किरायादार है उस पर मेंटेनेंस की जो जिम्मेदारी है ये आयद नहीं की जा सकती।
ठीक, अगली कॉल दीजिए।
क़िबला मुफ्ती अली असगर साहिब से सवाल है, मौजू एक है, कैटेगरी इसकी तीन है, ए बी सी। ए कैटेगरी में कि हम किसी प्रॉपर्टी का अपना एड लगाते हैं किसी भी अखबार में, मैगजीन में, तो उसमें मेरे पैसे लगते हैं, कभी इस एड पे पार्टी लगती है, कभी पार्टी नहीं भी लगती, तो हम एड लगाते रहते हैं, तो ये जो पैसे हम दे रहे हैं ये हमारे पैसे माल जाया करने के जुमरे में तो नहीं आएगा, रहनुमाई फरमाएं। कैटेगरी बी में ये सवाल है कि हम किसी बच्चे के स्कूल का या किसी का भी कहीं फार्म, बड़ा स्कूल होता है उसके फार्म भरे जाते हैं, उसमें कुरानदाजी होती है जिसका नाम आया, तो वो फार्म उस वक्त पैसों पे मिल रहे होते हैं, वो पैसों पे हम लेते हैं, उस पर कुरानदारी में नाम आ गया तो ठीक है, नहीं आया तो वो पैसे जाया हो गए, वो पैसे रिफंडेबल नहीं है, तो क्या इस सूरत में ये हमारे पैसे देना, फार्म लेना दुरुस्त है या नहीं? कैटेगरी सी में ये है कि किसी प्लाटिंग का या अपार्टमेंट या किसी भी प्रोजेक्ट का ऐलान होता है, फिर फार्म भरे जाते हैं, जैसे 11,000 या 10,000 का फार्म दिया जाता है, उसमें उधर कुरानदारी में नाम आया तो ठीक है, नहीं आया तो उसमें से 1,000 रुपया माइनस करके बाकी पैसे वापस मिलते हैं, तो ये जो 1,000 रुपया हमारा माइनस हो गया ये जो है वो दुरुस्त है या नहीं? ऐसी ऐसे प्रोजेक्ट में या ऐसे फार्म लेना हमारा दुरुस्त रहेगा या नहीं रहेगा? 1,000 रुपए की अहमियत नहीं है, मगर अगर शरई तौर पे दुरुस्त नहीं है तो वो 1 रुपया भी हम क्यों दें? ये आपसे रहनुमाई चाहते हैं। जज़ाकअल्लाह खैरा। जुनेद रजा अत्तारी, डिफेंस कराची।
जी जुनेद भाई, माशाल्लाह सवाल तरीके से किया।
हाँ, बहुत तरीके से किया है, और असल जो है इन्होंने एक दलील भी साथ में पेश की है कि जो सी कैटेगरी का मसला है, क्या वो ए कैटेगरी का जो मसला है या पार्ट वन जो है इनके सवाल का, تو وہاں اجازت اگر ملے گی تو یہاں کیوں نہیں مل رہی، یہ بھی شامل ہے. اب ان کا پہلا سوال تھا کہ جی آپ کو پراپرٹی بیچنی ہے، آپ اخبار میں اشتہار لگاتے ہیں، پارٹی آ بھی جاتی ہے اور نہیں بھی آتی. دیکھیے، جو اشتہار لگانے والے کے ساتھ آپ کی ڈیل ہوئی ہے کہ وہ آپ کو اپنے اخبار میں اسپیس دے گا، اسپیس دے کر آپ کی جو چیز ہے وہ چھاپے گا، اور اس پر ظاہر بات اس کا خرچہ ہوتا ہے، اس کے اخبار کا وہ جو اسپیس ہے کوئی اور شخص لے گا وہ بھی پیسے دے گا. تو ہمارے عرف کے اندر یہ اخبار کا اسپیس ہو یا ویب سائٹ کا اسپیس ہو، یہ جو ہے ایک ایسی چیز ہے کہ جس پر لین دین کرنا درست ہے، کنٹینٹ جائز ہونا چاہیے. اب ویب سائٹ پر کوئی بری چیزیں لگائے گا تو اس کو اجازت نہیں دی جائے گی، کنٹینٹ درست ہے تو اخبار والا آپ سے پیسے لے سکتا ہے. اخبار والا جو ہے اس بات کا ذمہ دار نہیں ہے کہ آپ کے پاس کوئی پارٹی آئے گی، کوئی گاہک آئے گا، نہیں آئے گا، آپ نے اس کو پیسے اس بات کے بھی نہیں دیے. آپ نے اس سے ایک اسپیس خریدا ہے، ایک جگہ خریدی ہے، ایک ایریا خریدا ہے، ورڈنگ ہوتی ہے وہاں اتنی لائنیں ہوں گی، اتنا
اطلاع ہے وہ تو
ہوگی نہیں
جی.
اصل جو پیسے خرچ ہو رہے ہیں
جی
وہ اخبار والے کے ساتھ ہو رہے ہیں
جی،
اور وہاں جو ہے آپ نے ایک جو پیسے دیے ہیں اس کے بدلے میں آپ نے کچھ لیا ہے
ٹھیک.
تو یوں ایک تبادلہ ہوا ہے. اب اس کا جو فائدہ ہے وہ ایک ضمنی چیز ہے. مثال کے طور پر بہت بڑے بڑے جب لوگ ان کا انتقال ہوتا ہے تو ان کی فیملی جو ہے وہ اخبار کا آدھا آدھا صفحہ لے کے، کوارٹر صفحہ لے کے اطلاع پہنچاتی ہے جی فلاں کا انتقال ہو گیا
جی.
اچھا، بعض اوقات یہ بھی دیکھا میں نے کہ وہ یہ نہیں کہہ رہے ہوتے کہ جی جنازہ اس ٹائم ہوگا، بس وہ کہہ رہے ہوتے ہیں کہ بس آپ دعا کر دیں
جی.
ٹھیک ہے، تو یا تو یہ پیغام یوں ہوتا ہے کہ وہ بہت زیادہ اس کے جاننے والے لوگ ہوں گے تو چلو کسی کے منہ سے دعا نکل جائے گی
جی،
اور بہت سارے لوگ مل کر دعا کریں گے، میت کو فائدہ ہوگا. ایک لغو کام نہیں ہے، پیچھے ایک با مقصد چیز موجود ہے اور ایک درست مقصد موجود ہے.
صحیح.
تو یہاں بھی مقصد درست ہے اور جس طریقے سے پیسے کا لین دین ہوا وہ بھی درست ہے، تو اس میں تو کوئی کبات نہیں ہے. گاہک نہیں آ رہا تو ایک الگ بات ہے، لیکن جو ڈیل ہوئی ہے وہ درست ہوئی ہے. اب جو دوسری چیز آپ نے بیان کی قرآن درازی والی، وہ بھی جائز نہیں ہے. اور جو تیسری چیز آپ نے پوچھی ہے پلاٹوں والی، کہ جناب آپ کے پلاٹ جو ہے وہ نام آ گیا قرآن درازی کے اندر، تو ٹھیک ہے ورنہ وہ پیسے گئے. تو آج کل جتنی بھی بڑی بڑی ہاؤسنگ سوسائٹیز لانچ ہوتی ہیں اس کے اندر یہ ریشو بڑھتا چلا جا رہا ہے، بہت زیادہ بڑھ رہا ہے. اچھا، بالفرض ہم یہ کہیں کہ بھئی یہ طریقہ صحیح ہے یا غلط ہے، اس کا مقصد کیا ہے؟
ٹھیک،
مقصد پر غور کرنا ضروری ہے نا.
صحیح.
بعض اوقات کیا ہوتا ہے کہ خاص طور پر اسٹوڈنٹس کے ساتھ
جی،
کہ ان کے ساتھ بھی یہ ہوتا ہے کہ فارمز ہوتے ہیں اور ان کو فارم فل کرنے ہوتے ہیں، ان کو پھر ان کی اسکوٹنی ہوتی ہے، دیکھا جاتا ہے میرٹ پہ پورے ہیں نہیں ہیں، نہیں میرٹ پہ پورا ہوتے تو ان کو ریجیکٹ کر دیا جاتا ہے،
ڈسکوالیفائی ہو جاتے ہیں.
تو فارم کے جو پیسے ہیں وہ ادا کرتے ہیں
ٹھیک ہے،
لیکن اس کے بعد جو سارا پروسیس ہے فارم بننے کے بعد چلتا ہے
ٹھیک ہے،
ایک ایک اسٹوڈنٹ پر ورکنگ ہوتی ہے، ایک ایک اسٹوڈنٹ کے جناب وہ ڈاکومنٹس دیکھے جاتے ہیں، لوگ سر جوڑ کر بیٹھتے ہیں. اگلے اس پروسیس کو کوئی غلط نہیں کہا جائے گا، یہ ایک با مقصد طریقہ ہے. جب تک فارم سبمٹ نہیں ہوں گے آگے کے جو معاملات ہیں وہ کیسے چلیں گے
ٹھیک،
وہ میرٹ پر پورا اترتا ہے یا نہیں اترتا کیسے پتا چلے گا؟
صحیح،
خود بخود تو پتا نہیں چلے گا
ٹھیک ہے.
اب ہزاروں اسٹوڈنٹ آئیں گے تو کیا ہوگا؟
میرٹ چیک ہوگا،
کیسے جو نا وہ عملہ بھرتی ہوگا، کیسے ان کے ایکسپینس آئیں گے، سب چیزیں ہیں
ٹھیک ہے.
اب دوسری طرف یہ پلاٹ والے لوگ ہیں
جی،
تو ان کو تو اپنا پلاٹ بیچنا ہے.
صحیح ہے.
اگر ان کے پاس مثال کے طور پر 500 پلاٹ ہیں تو بھائی آپ 500 کاغذ یا 500 فارم مارکیٹ میں لے کر آئیں گے، آپ کو یقین ہے کہ بک جائیں گے
جی؟
تو آپ 500 فارم کے بکنے کے یقین کے باوجود 50,000 فارم کیوں لے کر آتے ہیں؟ سوال یہ پیدا ہوتا ہے، کیا ایسی وجہ ہے جب آپ کو پتا ہے کہ ہمارے جتنے فارم آنے ہیں وہ تو بکیں گے لازمی طور پر، لیکن 50,000 فارم لے کر آئے ہیں آپ درمیان میں؟ تو یہ تو ایک یوں سمجھیں کہ ایک معاشرتی استحصال ہے. آپ جو نا لوگوں کو سے پیسہ بٹور رہے ہیں. ایک ڈاکٹر صاحب سے میری بات ہوئی، کینیڈا میں رہتے تھے
جی،
ایسے ہی کئی چیزیں میں ان سے پوچھ رہا تھا. میں نے تو یہاں تک پوچھا کہ ڈاکٹر صاحب آپ دانتوں کے ڈاکٹر ہیں, پاکستان میں بھی آپ نے کام کیا اور وہاں بھی کام کیا, کس ملک کے لوگوں کے دانت آپ نے مضبوط پائے؟
ٹھیک,
یہ بھی سوال کیا میں نے. ٹھیک ہے, اور انہوں نے مجھے بڑا اچھا جواب دیا. کہنے لگے کہ ایشو یہ ہے یہاں پر, شاید 18 سال بتایا تھا انہوں نے, 18 سال تک تو کمپلسری ہے کہ ہر 3 مہینے میں 6 مہینے میں مفت میں آپ کا جو ہے ٹریٹمنٹ ہونا ہے, لازمی ہونا ہے.
ٹھیک ہے, بیرون ملک کی بات.
تو پیشنٹ جو ہے وہ آئے گا, دانت دکھائے گا, تو جو مسائل ہوتے ہیں اس عمر میں بھی کافی ہوتے ہیں, تو ویسے کنٹرول میں رہتے ہیں.
صحیح,
تو یوں کیئر زیادہ کرتے ہیں لوگ اور وہ ڈاکٹروں کے پاس آتے زیادہ ہیں, تو اس لیے بہتر ہوتی ہے صورتحال, یہ انہوں نے کہا. پھر ظاہر بات ہے پان چالیا اس طرح کی چیزیں بھی نہیں ہوتی بعض اوقات. اچھا, پھر میں نے اور کئی گفتگو ہو رہی تھی, بات چیت چلی, تو کہہ لیں گے یہاں گورنمنٹ نے ایک ریٹ فکس کر دیا ہے کہ ڈاکٹر جو ہے وہ کچی آبادی میں بیٹھے یا ڈیفینس میں بیٹھے,
ٹھیک ہے,
یا کلسٹر میں بیٹھے, اس ریٹ سے زیادہ فیس نہیں لے سکتا.
یہ مثال دی آپ نے 6 علاقوں کی.
ہاں, میں نے مثال دی ہے, ظاہر بات کینیڈا میں تو کون کون سے علاقے ہیں تو مجھے اندازہ نہیں ہے, نام نہیں پتا, 2-4 شہروں کا نام پتا ہے صرف.
ٹھیک ہے,
تو ایک ریٹ فکس ہو گیا ہے,
صحیح,
اس سے زیادہ ڈاکٹر فیس نہیں لے سکتا. اب ہمارے یہاں دیکھ لیں کیا صورتحال ہے, ہے کوئی ڈاکٹروں کو روکنے والا؟
ہماری تو بڑی عجیب صورتحال.
ارے جناب, اتنی عجیب صورتحال ہے, 2-4 دن سے تو میں دیکھ رہا ہوں, ایسا لگتا ہے کہ وہ حکیموں کے اشتہار ہوتے تھے نا, اس سے بڑے بڑے اشتہار, یوٹیوب پہ کوئی ویڈیو لگاؤ وہ اشتہار آنا شروع ہوتا ہے ڈاکٹر صاحب کا, اتنا لمبا جو ہے ڈاکٹر. ارے بھائی, یہ پیشہ کیا اتنا کمرشلائز ہوگا؟ اچھا, پھر
ویسے اس کو ویسی ایک بات ہے کہ 2 شعبے ایسے ہیں جسے پیشہ نہیں کہا جاتا, ایک یہ ڈاکٹرز میڈیکل لائن اور دوسرا جو ہے وہ ٹیچر جو ہیں, ان کو پیشہ نہیں کہا جاتا, سروسز کہا جاتا ہے کہ یہ خدمات انجام دے رہے ہیں قوم کے لیے. یہ الگ بات ہے کہ ان خدمات پہ معاوضہ بھی لے رہے ہیں.
دیکھیں, دین متین نے, شریعت مطہرہ نے اس فیلڈ کو بڑی اہمیت دی ہے. امام غزالی رحمۃ اللہ تعالی علیہ نے لکھا ہے کہ ہر شہر میں ایک طبیب کا ہونا فرض کفایہ ہے,
ٹھیک ہے,
تاکہ وہ لوگوں کی جو بنیادی ضروریات ہیں پورا کر سکے,
ہیلتھ سے ریلیٹڈ,
لوگوں کو اذیت سے بچا سکے.
ٹھیک,
ہم اہمیت سے تو انکار نہیں کر رہے,
صحیح,
لیکن رول اینڈ ریگولیشن پر بات ہو رہی ہے.
ٹھیک,
تو کیا یہ نظام یہاں نہیں آ سکتا کہ بھئی ڈاکٹر اس حد تک فیس لے سکتا ہے, اس سے زیادہ نہیں لے سکتا؟ آ سکتا ہے,
بالکل آ سکتا ہے,
ریگولیٹر چاہے تو بالکل آ سکتا ہے. یہی معاملہ پراپرٹی میں ہو سکتا ہے, قانون آ سکتا ہے کہ بھائی آپ فارم نکال کیسے رہے ہیں, آپ فارم محکمے کے پاس جائیں, پہلے آپ پہلے یہ بتائیں کہ آپ کے پلاٹ ہیں کتنے, شو کریں اپنی پراپرٹی. پتہ یہ چلتا ہے کہ پلاٹ ہیں 20,000 اور فارم تو رہنا دور کی بات, بیچ دیے 2 لاکھ, اور پھر لوگوں کہتے ہیں جی فائل ایڈجسٹ کر لو, چیک باؤنس ہو گئے, یہ ہو گیا, وہ ہو گیا, پھر لوگ دھرنے دے رہے ہوتے ہیں, لوگ نہ جانے کیا کچھ کر رہے ہوتے ہیں. تو سب سے پہلا سوال تو یہ کھڑا ہوتا ہے کہ یہ جو فارم اتنے زیادہ لائے جاتے ہیں, بھائی کیوں لائے جاتے ہیں جب اس کے پاس, بلڈر کے پاس فلیٹ ہی, فلیٹوں میں تو نہیں ہوتا یہ, جو عام جو فلیٹ ہوتے ہیں بلڈر کہتا ہے ٹھیک ہے میرے پاس فلیٹ ہیں, جو پور ہو جاتے ہیں, بک ہو جاتے ہیں, وہ کلوز کر دیتا ہے.
تو گویا کہ پہلے آئیے پہلے پائیے کی بنیاد پہ.
یہ جو فارم والے جو پالیسی ہے یہ معاشرے کا استحصال کر رہی ہے, اس پر قانون بننا چاہیے, اس طریقہ کار کو غیر قانونی قرار دیا جانا چاہیے. ماضی میں اٹھا کر دیکھی جائیں, کیسے اٹھا کر دیکھے جائیں کہ جن لوگوں نے یہ طریقہ اختیار کیا انہوں نے کتنے فراڈ کیے ہیں.
جی,
یعنی ایک طریقہ تو, ایک پروجیکٹ تو بہت بڑا پروجیکٹ, سپریم کورٹ اسے بالکل فراڈ کر دے چکی ہے, یعنی وہ لوگوں کے پیسے ڈوب گئے.
جی,
بالکل ڈوب گئے. تو ہم تو ظاہر بات ایک شعور بیدار کر سکتے ہیں, معاشرے کے تعلق سے ایک گفتگو آگے بڑھا سکتے ہیں. یہاں تو کیا ہوتا ہے, یہاں پروجیکٹ لانچ ہوا ہے, ہر آدمی اپنا فائدہ دیکھنا شروع کر دیتا ہے, یہاں سے فون, وہاں سے فون, یہ فون, وہ فون. بھائی ایشو یہ ہے کہ ہمیں پورے معاشرے کا فائدہ دیکھنا ہے کہ معاشرے کے اوپر اس کے کیا اثرات آئیں گے. لوگ بےچارے, ایک مرتبہ میں بیٹھا ہوا تھا ایک صاحب کے ساتھ, وہ ذرا مشہور ہیں وظائف وغیرہ کے لیے اور لوگ ان کے پاس دعا وغیرہ کے لیے آتے ہیں. کہنے لگے میرے پاس لوگوں نے 20-20 لاکھ کی فائلیں آ کے بتایا ہے, ہم نے 3-3 لاکھ روپے کی دی ہیں. 20 लाख रुपए वो अदा कर चुके थे, प्लाट तो है ही नहीं,
ठीक
ठीक है ना, अब उनको पैसे ही नहीं मिल रहे, फिर लोग लेके घूम रहे हैं, कोई ले लो कोई ले लो, अच्छा ये भी फिर सूद है, ठीक है ना, अपना देन बेच रहे हैं वो, ये एक अलग मामला है। अब इसकी जो एडजस्टमेंट हो रही है जिस तरीके से, वो जो गैर शरी तरीके हैं वो एक अलग है, लेकिन जो हजारों लोगों का इस्तेसाल हुआ, उनके पैसे डूबे, उन्हें नुकसान से दो चार होना पड़ा, ये कितना बड़ा नुकसान नुकसान है। तो ऐसे तरीकों पर कोई अल्लाह करे कोई कानून हरकत में आए, बाजू का जो है ना वो दिल की आ जो है ना वही काम आ जाती है, और कोई ऐसा निजाम बने जो गरीबों को नुकसान पहुंच रहा है, गरीब लोग जो है उस नुकसान से महफूज हो सके।
मुस्तफ़ी की जो बी कैटेगरी थी उसको भी आप फरमा चुके, वो भी नाजायज स्कूल वाला जो था, ठीक है, काफी ब्रीफ जो है मुफ्ती साहब ने जवाब इरशाद फरमाया। और मैं समझता हूँ बाज़ औक़ात ये होता है कि एक जवाब आता है मुफ्ती साहब की तरफ से, जो हुक्म आता है कि जिस चीज़ की इजाज़त है या नहीं है, तो बाज़ औक़ात जहन में सवाल पैदा होता था क्यों, तो आज जो है बहुत सारे क्यों का भी वाय का भी मुफ्ती साहब ने जवाब दे दिया है। अगली कॉल शामिल करते हैं जी।
मुफ्ती साहब की बारगाह में शरीर रहनुमाई लेनी थी इजी लोड की, इजी लोड पर जो हमें कंपनी कमीशन देती है 1025 रुपए, आया कि शरई तौर पर ठीक है, और इसके अलावा जो हम इजी लोड का काम कैश का काम करते हैं जो किसी को सेंड करते हैं उस पर हम 10 रुपए चार्ज वसूल करते हैं, और अगर हम किसी को क्यों कहता है मेरे मोबाइल से मुझे 2000 निकाल दो या 1000 निकाल दो, 1000 तो हम 20 रुपए उससे लेते हैं, कुछ छोटे लोगों को कंपनी दुकानदार को कंपनी नहीं कमीशन देती। इसके अलावा जो अगर ये काम ठीक है तो बता दें, नहीं तो फिर ये भी बता दें आगे कि जो हम अपने जाती पैसे लेने किसी से, वो बंदा कहता है मैं आपको मोबाइल में सेंड कर देता हूँ, ठीक है वो हमारे मोबाइल में सेंड करेगा 5000 सेंड करेगा, हम निकलवाने जाएंगे हमसे वो 100 रुपए वसूल कर लेंगे, तो फिर उसका क्या हाल होगा? कोई बंदा कहता है भाई मैं दूर बैठा हूँ मैं आपको पैसे मोबाइल के जरिए भेजता हूँ, हमारे मोबाइल पे भेजेगा हम उसको, ये तो फिर कहेंगे पैसे भाई पूरे भेजो, अगर वो पूरे नहीं भेजेगा तो हमारी कटौती हो जाएगी, उसके बारे में मजीद रहनुमाई फरमा दीजिए। जज़ाकुमुल्लाह खैर।
देखिए बहुत सारे सवाल पूछ रहे हैं इन्होंने, और सवाल भी डिफरेंट जो है ना वो अकसाम के हैं। एक सवाल का जवाब दे देता हूं मैं, बाकी को भी दूंगा लेकिन वो एक साथ दूंगा। जो इजी लोड का इन्होंने बताया कि जी ये इजी लोड करते हैं उस पर कमीशन मिलता है, इजी लोड पर कमीशन में तो कोई हर्ज नहीं है,
ठीक
है, कंपनी की तरफ से एक कोड होता है वो ये इनको डालना होता है,
ठीक है, बैलेंस ये शेयर कर रहे हैं,
ये अपना कोई पैसा खर्च नहीं कर रहे होते,
ठीक,
अपना कोई भी पैसा खर्च नहीं कर रहे होते, ठीक है ना, ये कंपनी के लिए एक सर्विस अंजाम दे रहे हैं, ग्राहक से पैसे लेंगे और कंपनी को पहुंचाएंगे, ये इनका बुनियादी काम है, इनका अपना पैसा कहीं भी नहीं लगा। भाई कंपनी ने इनको एक्सेस दी है ना कोड की, उस कोड से कंपनी की सर्विस दूसरे आदमी तक चली गई, अब वो फोन की सर्विस इस्तेमाल कर सकता है, कोई पैसे की ट्रांसफर थोड़ी हुई है,
ठीक है,
सर्विस एक्सेस मिल जाता है एक ग्राहक को कि वो उस फोन की सर्विस इस्तेमाल कर सकता है,
ठीक है,
तो कंपनी ने बराह रास्त दी है,
ठीक है,
इस दुकान वाले ने तो अपना कोई पैसा खर्च नहीं किया, अलबत्ता इसने ये काम किया है कि वो ग्राहक के लिए कंपनी की तरफ से वो काम किया है एक्सेस देने का, और जो पैसे इसके पास जमा होंगे ये कंपनी को पहुंचा देगा, ये इसने काम किया है, इस पर कंपनी इसे उजरत देगी मुआवजा देगी, ये काम दुरुस्त है,
ठीक।
अब ये जो अगला काम है कैश वाला यानी मनी ट्रांसफर वाला
जी,
उसमें तो इनका अपना पैसा खर्च होता है, ये खुद पैसा लेकर बैठे होते हैं फिर वो रिप्लेस कर रहे होते हैं, इतना हमने भेज दिया इतना हमने वसूल कर लिया
जी।
तो देखें जब भी पैसे और पैसे का लेन देन होगा ना वो मसला नाजुक से नाजुक तर होता चला जाएगा। गुड्स की ट्रेडिंग होती है, पैसे की ट्रेडिंग नहीं होती, जब पैसे की ट्रेडिंग होगी तो मामला बहुत नाजुक हो जाते हैं, यानी फिर बहुत कड़ी शराइत होती हैं उनके तहत जो है ना वो काम करना होता है। तो ये जो काम है करेंसी वाला ये आम काम नहीं है, ये आम लेन देन नहीं है। अब तक जितने तरीके राइज हैं, मैं बात कर रहा हूँ शॉप्स वालों की,
ठीक है,
जो मुख्तलिफ कंपनियों के नुमाइंदे बनकर ये काम कर रहे होते हैं,
ठीक है,
जो आम क्लाइंट आया मैं उसकी बात नहीं कर रहा,
सही।
तो अब तक जितनी सूरतें हमारे सामने आई है इन लोगों के काम का जायज होना हमारे सामने नहीं आ सका,
ठीक,
जितनी सूरतें हमारे सामने आई हैं जितना हमने स्टडी किया है मुताला किया है इनका काम जिस तरीके से अंजाम पाता है वो जायज नहीं है। अब इनके अंदर छोटे लोग भी होंगे जो शॉप शॉप पर बैठे हुए हैं, इनको डील करने वाले भी होंगे, उससे ऊपर के लोग भी होंगे, तो अगर कोई ऊपर का आदमी सुन रहा है हमें या उस तक बात जाती है तो भाई हमसे कुछ मीटिंग कर लें, हम आपको बताएंगे बिल फी सबीलिल्लाह, कोई पैसा नहीं चाहिए हमें आपको, हम कोई सर्विस नहीं दे रहे आपको स्पेशली, हमारा तो काम यही सबको हम बताते हैं कि आए हमारे पास शरीर नुमाई हासिल करें, हमारे किसी भी इदारे में आए, हम आपको बताएंगे कि इस तरीके से आप काम करें, इस तरीके से ना करें,
ठीक।
और इन्हें पता है कि हमने फतावा जारी किए हुए हैं तो वो समझते हैं मौलाना लोग हैं ऐसे करते रहते हैं, ठीक है। आजकल सुप्रीम कोर्ट में सूद का केस खुल गया है, 20 साल तक पेंडिंग रहने के बाद जो फैसला था उस पर ऑब्जेक्शन आई थी
जी,
वो पेंडिंग रहने के बाद दोबारा ये केस खुल गया है,
ठीक।
और दोबारा से जो है वो बहस जारी है, स्टेट बैंक की तरफ से लॉयर खड़े हैं, वो कह रहे हैं कि जी सूद की इजाजत दी जाए, और जो वो लोग हैं जिन्होंने पिटिशन की हुई है कि जनाब नहीं इस निज़ाम को रोका जाए, मुतबादिल निज़ाम इसके लिए लाया जाए,
ठीक,
वो ये तक दो कर रहे हैं कि जी फैसला हमारे हाथ में आए,
ठीक,
अल्लाह करे हक की फतह हो, हक की जीत हो, सूद का खात्मा हो,
ठीक।
तो मुतबादिल जो चीज़ें हैं उस पर तो काम होता रहेगा, आपके निज़ाम में भी अगर गलती है तो मुतबादिल आप भी लेकर आएँ, आपका काम और बढ़ेगा, आपको फ़ायदा पहुँचेगा, तो इसमें तो कोई इशू नहीं है। तो फिलहाल जो जितने भी इनके सवाल थे सारे कैश से रिलेटेड थे
जी,
जहाँ ये कैश का लेन देन करेंगे एक कस्टमर के साथ और इनका अपना पैसा वहाँ इन्वॉल्व होता है, तो वहाँ बहुत ज़्यादा इश्यूज हैं, उनको मैंने बता दिए,
ठीक। मुझे एक मुख्तसर समय चाहूँगा, थोड़ा शॉर्ट बता दें कि अगर किसी ने पैसे लेने हैं और किसी ने भेज दिए कि भाई तुम जाके इजी पैसा से ले लो, इसकी भी इजाज़त होगी कि नहीं होगी?
अब मुझे वो तरीका देखना पड़ेगा कि वह तरीका क्या इस्तेमाल होता है,
ठीक ठीक।
हमने कस्टमर पर कलाम नहीं किया है,
ठीक
है, हमारी जो पूरी गुफ्तगु है ये दुकानदार का जो काम करना
काम
है,
की जो नोयत,
क्योंकि वो अपने पैसे लगा के लेन देन कर रहा होता है,
सही,
अपना पैसे लेकर बैठता है सुबह में,
कैश अपना होता है उसका,
ठीक है। और इशू यहाँ पर आ रहा है असल में,
ठीक,
कस्टमर जो है ना उसके मामला अलग है,
ठीक। हमारे सिलसिले का वक्त इख्तिताम को पहुंचा, सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु तआला अलैहि वसल्लम।
रिज़्क़े हलाल दे हमें, बरकत दे हिफाजत,